إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدًا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى قل هاتوا برهانكم إن كنتم صادقين دین پر چلنے کے دو طریقے ہیں. ایک طریقہ یہ ہے کہ ایک آدمی آنکھ بند کر کے کسی پر بھروسہ کر لے اور اس کی تمام باتیں بلا دلیل تسلیم کر لے. یہ طریقہ سہولت کا ہے, لیکن اس میں مصیبت یہ ہے کہ جس پر بھروسہ کیا ہے یا جس بات پر بھروسہ کیا ہے اگر واقعتاً وہ غلط ہو تو یہ زندگی بھر اس پر غلط عمل کرتا رہتا ہے اور اس کو معلوم نہیں ہوتا ہے. مزید اس میں انسان کو اطمینان بھی نہیں ہوتا ہے. ایک اندھا بھروسہ ہے اور آدمی اسی بھروسے کی بنیاد پر چلتا رہتا ہے. دوسرا طریقہ یہ ہے کہ ایک انسان کسی بھی بات کو تسلیم کرے, علم اور دلیل کی بنیاد پر تسلیم کرے. اس میں بڑی مصیبت ہے, لیکن یہ مصیبت محنت کے اعتبار سے ہے, نتیجے اور انجام کے اعتبار سے نہیں ہے. اس میں مصیبت یہ ہے کہ آدمی کو بہت چوکنا رہنا پڑتا ہے, محنت کرنی پڑتی ہے, اور اپنی صلاحیتوں کو یہاں وہاں لگانے کی بجائے اس پر زیادہ لگانا پڑتا ہے. لیکن اس کا فائدہ یہ ہے کہ واقعی جب ایک انسان یہ مزاج بنا لیتا ہے کہ دلائل کے ساتھ علم کو حاصل کیا جائے تو ایسے آدمی کو لوگ گمراہ نہیں کر سکتے ہیں. اور یہ وہ اصل چیز ہے جو بندے سے مطلوب ہے, کیونکہ علم دلیل کے ساتھ جاننے کا نام ہے. علم کہتے ہی اس کو ہیں کہ ایک آدمی واقعی خود جانتا ہو کہ یہ صحیح ہے کہ غلط ہے. کسی کے بولنے سے اعتماد کر لینا یہ واقعی علم نہیں ہے. اس کو تفصیل سے ہم آگے انشاءاللہ جب اصول الفقہ وغیرہ دیکھیں گے تو اس پہ ہم گفتگو کریں گے. تو یہ جو ہمارا سلسلہ ہے حدیثوں کے سلسلے میں کہ حدیث صحیح ہوتی ہے, ضعیف ہوتی ہے, راوی وغیرہ وغیرہ معاملات جو بھی ہیں, آگے کا دور ایسا ہے کہ اس میں خاص طور سے اس کی ضرورت پڑے گی, اور ان لوگوں کو زیادہ پڑے گی جو واقعی دلیل کی بنیاد پر چیزوں کو تسلیم کرنے کا ارادہ رکھتے ہیں. پھر جب بحث چھڑے گی کہ فلاں مسئلے میں یہ حدیث ہے اور فلاں مسئلے میں یہ حدیث ہے, پھر یہ حدیث ضعیف ہے, یہ حدیث صحیح ہے, بھائی صحیح کیوں ہے, اس میں ایسا ایسا راوی ہے, صحیح نہیں ہے, اس کی سند ایسی ہے, صحیح نہیں ہے, ایسا کوئی بول سکتا ہے. یا کوئی حدیث ضعیف ہے واقعتاً, لیکن آپ اس کو کہہ رہے ہیں کہ ضعیف ہے, آپ کو کس نے کہا, فلاں عالم صاحب نے کہا, ٹھیک ہے ہمارے عالم نے کہا یہ صحیح ہے, اب آپ کے عالم کی ماننا ہمارے عالم کی ماننا, تو اینڈ میں آئے گا تم تمہاری مانو ہم ہماری مانتے ہیں, فیصلہ نہیں ہو پائے گا. فیصلہ کب ہو سکتا ہے جب واقعی آپ کو معلوم ہو کہ آپ ایک چیز مان رہے ہیں, کیوں مان رہے ہیں, کیا وجہ اس کی ہے. بعض لوگ تقلید کو اس لیے بھی ترجیح دیتے ہیں کہ اس میں تکلیف نہیں ہے. کون اتنا ڈیپ جائے, अपने काम काज ये सब संभालना ही कौन करेगा, इतना सब हदीस सही है, ज़ईफ है, उसका रावी है। हमको तो रिश्तेदारों के भी पूरे मालूम नहीं है नाम, ये रावियों के नाम कौन याद रखे, अपना नसब मालूम नहीं, हदीस की सनद पे क्यों हम मेहनत करें। तो इस तरह से होता है। तो ये काम जो आदमी हिम्मत रखता है और जिसके नजदीक दलील के साथ इल्म की वाकई कदर है, इस चीज के लिए वही आदमी मेहनत के लिए तैयार हो सकता है। जो नहीं है उनको हम बुरा भी नहीं बोलते हैं। जो आदमी बोले भाई अपने बस की बात नहीं है, तुम लोग करो, हमारी दुआएं तुम्हारे साथ है, ऐसे भी लोग होंगे। तो अल्लाह ताला ने ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, कोई आदमी नहीं कर सकता, उसको याद ही नहीं होता है कुछ। तो ऐसे रावियों में भी लोग होते हैं, तो हम तो और भी पीछे के लोग हैं, तो हम में से कुछ ऐसे लोग होंगे बोलेंगे भाई हम लोगों को नहीं समझता है सब, तुम लोग करो, बहुत अच्छा काम कर रहे हैं, अल्लाह आप लोगों को और आगे बढ़ा। ऐसे भी लोग होंगे, ये लोग बुरे नहीं है, ये बेचारे सलायत में नहीं है, इनको नहीं समझ रहा, नहीं याद हो रहा, इनसे कोई एतराज हमको ना हो। लेकिन अगर सब ऐसे हो गए तो फिर से वापस वैसे ही हो जाएगा, बाप दादा करते आए करते रहो। इसलिए हमेशा एक तबका तालिब इल्म, तीन तबके हैं, एक उलमा का तबका है जो वाकई खुद इस्तिंबात कर सकते हैं और माहिर है इन फील्ड्स के, इन इन यानी मैदानों के, चाहे वह हदीस का मैदान हो, फिक्र का मैदान हो, तफसीर का हो, वगैरह वगैरह। और दूसरे वो लोग हैं कि जो एकदम ही, जैसे मैंने बताया भाई हमको नहीं जमता ये, हम चाह के भी नहीं कर सकते हैं, सलाहियत नहीं है। और इन दो के बीच में एक तबका है, वो कौन सा है, वो तलबतुल इल्म का तबका है, स्टूडेंट्स जिसको आप कहें, स्टूडेंट्स ऑफ नॉलेज, इल्म के हासिल करने वाले। ये मुस्तकिल आलिम भी नहीं है कि मुफ्ती बन जाएं, और ये एकदम जाहिल भी इनको नहीं कहा जा सकता कि हमको कुछ भी नहीं आता। ये इन दोनों तबकात के बीच में क्या है, एक ब्रिज है। बाज़ोकत आलिम की बात भी आवाम को समझ में नहीं आती, तो ऐसे तलबतुल इल्म है जो इल्मी बातें खुद उलमा से सीख कर अवाम तक पहुंचा सकते हैं। तो ये तीनों तबकात हमेशा रहेंगे, और इन्हें तालिब इल्म बढ़ते बढ़ते आलिम बन जाता है। और इसी तरह से एक आदमी जो समझ लीजिए जाहिल जिसको कहेंगे, या ला इल्म जिसको कहेंगे, जिसको कुछ भी नहीं आता है, अगर वाकई वो थोड़ी मेहनत कर ले तो वो भी तालिब इल्म के मर्तबे को, और फिर और मेहनत करे तो और आगे बढ़ सकता है, बढ़ सकता है। बहरहाल तो इसको याद रखें, थोड़ा यह मुश्किल होता जाएगा और ऐसा लगेगा कि ये अपनी बस की बात नहीं, पहले मालूम होता तो अच्छा होता। याद रखिए कि इल्म बहुत कीमती चीज है। एक एक हदीस के लिए सलफ ने मदीना से मिस्र और इससे बड़े बड़े सफर भी किए हैं, तो ये कोई मामूली चीज नहीं है। ये अगर आपको समझ में आ गया तो दो आलिम बैठ के अगर किसी हदीस के बारे में बातचीत कर रहे हैं तो आपको जमाई लेने की जरूरत महसूस नहीं होगी, आपको वाकई समझेगा कि दोनों क्या बोल रहे हैं, वरना आप बोलेंगे भाई ये अपनी बात नहीं है, आपको कुछ भी नहीं समझ में आएगा। बल्कि बहुत सारी आजकल जो किताबें उलमा की छप रही हैं, जो तर्जमे हो रहे हैं किताबों के, जैसे शेख अल-अल्बानी की किताब है अद-ज़ईफ़ा, उसकी 500 हदीस है, उसका तर्जमा हो चुका है, और बाज़ मसाइल जिसके ऊपर बहस उन किताबों में आती है, चाहे वो वसीले का मसला हो, चाहे वो क़िरत खल्फ़ल इमाम हो, चाहे वो हाथ बांधने का मसला हो, चाहे कोई भी मसला हो, अकीदे का मसला हो या फिक्र का मसला हो, आने वाला दौर दो एतबार से आपको इसकी जरूरत पड़ेगी ही, अगर आपको वाकई सही चीज को चुनना है। एक इनकार हदीस, कोई भी आएगा बोलेगा हदीस सही नहीं है, ये हदीस ज़ईफ है, क्यों, अकल से टकराती है, या बहुत आगे बढ़ के बोल सकता है उसमें फुला रावी है, ऐसा है वो, तो चाहे वो हदीस बुखारी की हो, मुस्लिम की हो, कोई भी हो, ऐसे लोग भी आएंगे। अभी इनकार हदीस आपको निपटना पड़ेगा, बताना पड़ेगा वो रावी वो नहीं जो आप समझे, वो दूसरा रावी है। और उलमा ने किताबें लिखी है, तो आपको समझ में कब आएगा, जब आपको उसूल मालूम होंगे। डॉक्टर की बात समझने के लिए भी कुछ इल्म चाहिए, आप डॉक्टर नहीं बन जाएंगे, लेकिन डॉक्टर क्या बोल रहा है आपको समझ में आएगा। आपको सीटी स्कैन अगर डॉक्टर बोलता है, या बाईपास सर्जरी बोलता है, या कुछ भी बोलता है, आपको अगर वो भी मालूम नहीं है, आप ऑपरेशन तो नहीं कर सकते, लेकिन आपको वो भी नहीं समझ रहा है क्या है, तो आप बताइए आपकी जिंदगी कैसी हो जाएगी। तो आदमी दुनिया में सीख लेता है इन चीजों को, चाहे वो पासपोर्ट बनाने का मसला हो, चाहे वो हॉस्पिटल का मामला हो, चाहे स्कूल के बच्चों के एडमिशन का मामला हो, सब आदमी समझ लेता है, चाहे वो कुछ भी दुनिया के मामला हो। इसी तरह से ये भी एक मामला है, कोई आदमी उसके दिल में शैतानी वसवसा डाल सकता है, तेरे को आलिम बनना है क्या, अपना काम कर, नमाज पढ़, खा पी, खुश रहे, ये क्यों मुसीबत में पड़ गया तू, तो उसको आलिम नहीं बनना है। तो अगर दिल में बात आए, आप ये सोचें आलिम नहीं बनना है, ठीक है चलो मान लिया आलिम नहीं बनना है, लेकिन आलिम क्या बोल रहा है वो तो समझ में आना चाहिए, और दो आलिमों में से किसकी बात सही है वो कैसे समझ में आएगी। इसके लिए बुनियादी जो गुमराही आई है वो हदीसों में मिलावट की वजह से या गलतियों की वजह से आई है। कहीं ना कहीं जाके आपको कोई ना कोई हदीस ज़ईफ मिलेगी जिस पर कब्र की अजान, वसीला या वगैरह वगैरह मामला जुड़े हुए मिलेंगे आपको। अगर ये इल्म आपसे छूट गया तो आपको दूसरी लाइन में खड़ा होना पड़ेगा, भाई जहां आगे वाला जा रहा है उसके पीछे जाना है, आपको उस लाइन में से अगर निकलना है और आपको वाकई समझना है कि मैं क्या कर रहा हूं। कोई गैर मुस्लिम हाथ पकड़ के पूछे आप ये ऐसा क्यों करते, तो बोले इतने सबको देखा नहीं, ये करते करके मैं भी करता। अगर ऐसा जवाब नहीं देना है आपको बताना, मैं इसलिए करता हूं इसलिए कि एक हदीस ऐसी इसी बुखारी में है, एक हदीस मुस्लिम में है, इसलिए मैं ऐसा करता हूं, कुरान में ऐसा है इसलिए मैं ऐसा करता हूं। क्योंकि आज के बाद ऐसा दौर भी आ रहा है, बल्कि आ चुका है तकरीबन, कि आलमी सतह पर गैर मुस्लिम भी पूछ रहे हैं आप लोग ऐसा क्यों करते हैं, बहुत सारे मसाइल पर इंटरनेशनल लेवल पर डिबेट्स हो रही है और दूसरे दूसरे लोग ही बात कर रहे हैं इस्लाम के ऊपर। ऐसे लोग बात कर रहे हैं जिनको घर में बात करना नहीं आता सही ढंग से, वो बैठ के इस्लाम के रिप्रेजेंटेटिव बन के बात कर रहे हैं। पर्दा, हाँ ऐसा पर्दा नहीं करना चाहिए, ऐसा करना चाहिए, थोड़ा सा लिबरल होना चाहिए, बहुत सारे मसाइल हैं, कई मसाइल ऐसे हैं जिसमें ऐसे लोग बात कर रहे हैं, कोई फिल्म स्टार है, कोई फुटबॉल का प्लेयर है, कोई डॉक्टर है, कोई क्या है, जिसको कुछ मालूम नहीं है, और ऐसे ही लोगों को बिठा के इस्लाम का तमाशा बनाया जाता है। आपकी राय क्या है, यानी उसकी राय पूछेंगे जिसको अलिफ बा ता भी मालूम नहीं, कुरान पढ़ने बोले तो 50 गलतियां करेगा 40 आयतों में, ऐसा आदमी बात कर रहा है। ऐसे वक्त में अगर हमको इस्लाम मालूम ना हो और खाली जज्बा दिल में इस्लाम का हो तो फायदा नहीं है, हमारी अपनी निजात हो जाएगी, लेकिन इस्लाम के लिए, इस्लाम की मुदाफियत के लिए हम कुछ भी नहीं कर रहे हैं। तो इसको याद रखें कि ये कभी कभी दिल में ऐसे ख्याल आना शुरू हो जाते हैं कि क्या ये बहुत आगे नहीं बढ़ रहे हैं? हम लोग अपनी हद पार नहीं कर रहे हैं हम लोग, तो ऐसा लगता है आप अपनी हद पार नहीं कर रहे हैं। हाँ आप वो हद पार कर रहे हैं वाकई जो आपको पार करना चाहिए। कौन सी हद? जहालत की हद, ला इल्मी की हद, अंधेरे की हद, आप उसमें से उजाले की तरफ आ रहे हैं। तो टेंशन नहीं लेना, ये क्या क्या नया नया आ रहा कभी जिंदगी में देखे नहीं, घबराहट हो रही, एकदम एक गिलास पानी लाओ, तो ऐसा परेशान होने की जरूरत नहीं है। पिछले दर्स में हमने दो हदीसें देखी थी सिर्फ, वो किस सिलसिले में बात चल रही थी हमारी पिछले दर्स में? ज़ईफ हदीस की किस्में, उसमें किस एतबार से हमने ज़ईफ, ज़ईफ ज़ईफ या ज़ईफ दोनों भी हैं, कुरान में ज़ईफ भी लफ्ज आया है। ज़ईफ किसको कहते हैं? कमजोरी, फलां साहब में बहुत बीमारी की वजह से ज़ौफ आ गया है तो इसमें कमजोरी आ गई है, या इस हदीस में इसकी सनद की वजह से ज़ौफ है, इसकी सनद में ज़ौफ है, इस तरह से कहा जाता है, जुमला ऐसा बनता है, इस हदीस में ज़ौफ है, यानी हदीस क्या है? कमजोर है, यह हदीस ज़ईफ है। तो ज़ौफ उस हालत को कहते हैं जिसकी वजह से वह हदीस ज़ईफ हो जाती है, वो यानी कमजोरी को ज़ईफ कहते हैं। तो किस एतबार से हम ज़ईफ देख रहे थे? इसमें सनद में इनक़िता, इनक़िता के माना टूटा हुआ होना, ब्रेक होना उसमें, तो जिसमें ब्रेक हो ऐसी हदीसों की किस्में हम देख रहे थे। कौन सी किस्में हमने देखी? दो, नंबर एक मुअल्लक और दूसरी مرسل. معلق اور مرسل میں کیا فرق ہے؟ صحیح ہے. یہ بھی صحیح ہے. معلق پھر سے سنیے, معلق وہ ہے کہ جس کی سند نیچے سے غائب ہو اوپر سے جڑی ہو, یا سند نہیں ہو تو معلق ہوگی وہ. اگر سند ہی نہیں تو معلق ہوگی کیا؟ ہو نہیں ہوگی نا. کسی حدیث کی اگر سند ہی نہ ہو, کسی حدیث کی اگر سند ہی نہیں ہے, یعنی محدث نے سند ہی بیان اس کی نہیں, کہیں اور ہو سکتی کہ نہیں ہو سکتی ہے, لیکن اس جگہ اس کتاب میں اس پیج پہ جو حدیث موجود ہے اس میں اس نے سند بیان نہیں کی, تو یہ معلق ہے یا مرسل ہے؟ اور کیا معلق بولیں گے اس کو؟ نہیں بول سکتے نا اس کو. کیا بول سکتے ہیں؟ معلق کے لیے کنڈیشن کتنی ہے؟ دیکھیے ایسا کریں گے آپ کو عالم صاحب, کبھی ہاں بولتے کبھی نہیں بولتے, ہم نہیں پوچھے تو نہیں بولتے, ہاں بولے تو ہاں بولتے. یہ کیسے معلق ہے؟ یہ لوگ معلق لوگ ہیں, لٹکے ہوئے اوپر سے. معلق کے لیے منیمم کنڈیشن کیا ہے؟ ہاں ہاں, معلق کو ڈیفائن کرنا ہے ہم کو, تعریف کیا ہے معلق کی؟ ہاں بول رہے تھے نا. جس کی پوری سند غائب ہو اور ایک یا دو راوی چھوٹ, جب پوری سند غائب ہو تو دو راوی کیسے چھوٹیں گے؟ تو سبھی چھوٹے ہوئے نا, دوسری ایڈیشنل کنڈیشن ہو گئی ہے. تو جب پوری سند ہی نہیں ہے تو دو راوی کیسے چھوٹیں گے؟ سمجھ رہے ہیں بات؟ ہاں یا کہاں سے, وہ بھی ہے, اس سے فرق پڑ جائے گا. بیچ میں سے نہیں. دیکھیے محدثین نے ہر چیز کو اتنا اچھا ڈیفائن کیا کہ تھوڑا بھی فرق ہونے سے الگ ہو جاتا ہو. ہاں ایک یا ایک سے زیادہ غائب ہو, نیچے سے یا اوپر سے؟ ابتدا سے اوپر یا نیچے؟ نیچے سے. یعنی محدث کے سمپلی آپ کو یاد رکھنا ہے کہ محدث اپنے اوپر سے ایک دو یا کتنے بھی یا پورے راوی چھوڑ دے وہ کیا ہو جاتی ہے؟ معلق. میں نے لاسٹ ٹائم بتایا تھا, محدث اپنے اوپر سے کچھ یا سارے راوی چھوڑ دے تو کیا ہو جاتی ہے؟ معلق. اس معلق کا اور ایک نام کیا تھا؟ تعلیق. تعلیق اور معلق میں کیا فرق ہے؟ یہ تھوڑا مشکل ہے لیکن تھوڑا اس کو بہت گھسیں گے تو معاملہ چمکے گا. تعلیق اور معلق میں اتنا بھی فرق نہیں ہے, ایک ہی ہے. تعلیق اور معلق ایک ہی ہے. دیکھیے علق عربی میں قاعدہ کیسا ہے لکھنے کا, علق یعلق تعلیقا, یہ قاعدہ ہے, یہ آپ سن لیجئے خالی. علق یعلق تعلیقا, جیسے وحد یوحد توحیدا, تو اللہ کا لفظ ہے لٹکانا, یعلق اس کا پریزنٹ ہے, پاسٹ ماضی, کیا کرتا ہے. تعلیقا اس کا مصدر, یا آپ جو بھی اس کو کہیں, یعنی آپ تعلیق یعنی لٹکانا اس کا نام ہے اس کام کا. تو تعلیق اور معلق کیا ہے؟ اسی پر سے ہوتا ہے, معلق لٹکانے والا اور معلق جس کو لٹکایا گیا ہے. تو یہ دونوں کیا ہو گئے؟ ایک ہی ہیں. سمجھا؟ اس کی وجہ سے اس میں مشکل مت پیدا کیجیے آپ لوگ. बोले ये समझाने के लिए जो नया बयान किया वो ज्यादा डेंजर है। मैं इसके लिए बयान किया इसलिए कि ये एक ही चैप्टर में है, यानी लफ्ज के एतबार से ये एक ही लफ्ज के हिस्से हैं। मुअल्लिक जो लटका रहा है वो, यानी करने वाले को बोलते हैं किसी को, मुवाहिद तो जो तौहीद इख्तियार करे उसको मुवाहिद कहेंगे। तो इसी तरह से जो लटका है उसको मुअल्लिक कहेंगे, लेकिन जो लटकाया हुआ है चीज उसको क्या कहेंगे, मुअल्लिक। बहरहाल तो मुअल्लिक वो रिवायत है, सिंपल अब सब छोड़ के अभी इतना याद रखो आप लोग, मुअल्लिक वो रिवायत है जिसको मुहद्दिस अपने ऊपर एक रावी दो तीन या कुछ या पूरे रावी छोड़कर हदीस बयान करे उसको मुअल्लिक कहते हैं, उसी को तालिक भी कहते हैं। ठीक है। नंबर दो, मुरसल। मुरसल कौन सा लफ्ज से बना है? अरसला युरसिलु इरसालन। तो अरसला का मतलब होता है छोड़ देना, अतलका का मतलब छोड़ देना, तो इस तरह से इरसाल का मतलब है छोड़ देना। मुरसल किस रिवायत को कहेंगे? ताबई अपने ऊपर करावी छोड़े या सहाबी? सहाबी छोड़ दे। यानी कोई एक रावी अपने ऊपर से ताबई को छोड़ दे तो क्या हो जाती है? सही है। कौन छोड़े, कौन सा रावी? कोई भी रावी, कोई भी रावी छोड़ दे तो मुरसल होगी। ये किसके साथ जुड़ा हुआ है? सिर्फ मुरसल रिवायत किस रावी की बुनियाद पर मुरसल कहलाती है? ताबई। ताबई यानी आगे सुनिए, ताबई अगर अपने ऊपर से किसी रावी को छोड़ दे तो क्या हो जाती है? साहबी। क्यों बोले आप लोग? तो पिछले इसमें हम लोगों ने क्या एक बात देखी थी कि ताबई के ऊपर सिर्फ साहबी ही होते हैं, तो साहबी का जिक्र ही आना कोई मतलब नहीं है इसके अंदर। समझ में आ रही बात? यानी साहबी की कैद यहां पर नहीं है, यहां पर किसकी कैद है? ताबई की। एक ताबई दूसरे से, दूसरा तीसरे से, तीसरा चौथे से, कई ताबई सुन सकते हैं, ऐसी है रिवायतें कई। तो इसलिए जरूरी नहीं है कि अगर ताबई अपने ऊपर कोई रावी बयान नहीं कर रहा है तो इसका मतलब वो सहाबी ही होगा, ऐसा जरूरी है? तो अगर ऐसा अगर जरूरी होता तो रिवायतें सब क्या हो जाती? मुरसल। सही है ज़ईफ? सही हो जाती। क्यों? अगर ऐसा कंपलसरी होता कि हर ताबई सिर्फ सहाबी से ही रिवायत लेता है तो रिवायत सही होती है ज़ईफ? क्यों? सारे साहबा मोतबर है, बताया नहीं बताया की बात है, सहाबी से ही दिया होगा तो टेंशन क्या है इसमें? समझ में आ रहा है? यानी अगर ऐसा होता कि हर ताबई सहाबी से ही सुनता है तो वो रिवायतें सारी की सारी मुरसल क्या होती? चाहे सहाबी का नाम बयान करे या नाम ना बयान करे या उसको सिरे से छोड़ के रसूल की बात बयान करे। लेकिन क्या वाकईतन ऐसा है या हो सकता है कि ताबई किसी ताबई से ना सुने सिर्फ सहाबी से सुने? ऐसा होता क्या? अपने जमाने में होता ऐसा कि हम पिछली नस्ल वालों से ही सुने, अपने साथ वाले दोस्तों से नहीं सुने, ऐसा होता है? नहीं होता है। सहाबी सहाबी से रिवायत सुनते हैं, ताबई ताबई से रिवायत सुनते हैं। इसलिए ताबई अपने ऊपर अगर कोई रावी छोड़ रहा है तो मालूम नहीं है वो सहाबी है या ताबई है। हां सहाबी है तो मोतबर है, लेकिन यहां फर्क मालूम नहीं ताबई है सहाबी है। अगर सहाबी नहीं है तो फिर कोई भी हो सकता है जो मोतबर हो या नहीं। समझ में आ रहा है? तो सहाबी अगर नहीं है क्या सारे ताबई मोतबर हैं? ताबई में टेक्निकली ताबई कह रहा हूं जिन्होंने सहाबा को देखा है। क्या उस जमाने में, सहाबा के जमाने में खवारिज थे कि नहीं थे? खवारिज मौजूद थे। खवारिज कौन है? जिन्होंने अली को काफिर करार दिया। ऐसे लोग थे जो इन्हें एकदम इन्हें गुमराह किस्म के लोग थे। उस जमाने में कदरिया थे कि नहीं थे? कदरिया कौन है? जो तकदीर का इनकार करते हैं। इसीलिए आप देखें कि जो हमने शुरू में अकीदे के बारे में, अकीदे की अहमियत में एक हदीस देखे थे ابن عمر سے پوچھا کہ ہمارے ہاں کچھ لوگ ہیں جو قرآن بہت پڑھتے ہیں، علم حاصل کرتے ہیں، اور وہ کہتے ہیں کہ تقدیر نہیں ہے. ابن عمر نے کہا تھا کہ اگر تم سے ملے تو کہنا محمد عبداللہ ابن عمر ان سے بری ہے، اگر وہ احد پہاڑ کے برابر بھی خرچ کریں تو اللہ ان سے قبول نہیں کرے گا جب تک کہ وہ تقدیر کو نہ مانے. کون کہہ رہا ہے یہ؟ عبداللہ ابن عمر. اس زمانے میں ایسے لوگ تھے کہ نہیں تھے؟ تھے. تو صحابہ کے دور میں، بعد کے دور میں غیر معتبر لوگ تھے، اس لیے صرف صحابہ کے زمانے میں ہونے کی وجہ سے ان کو تابعی کہنا غلط ہوگا، ورنہ حجاج بن یوسف جس نے کئی صحابہ کو قتل کیا وہ بھی کیا ہو گیا؟ تابعی. کیا وہ معتبر ہیں؟ تو معلوم ہے کہ جو صحابہ کے دور میں ہو وہ غیر معتبر بھی. تو پھر اگر تابعی اگر روایت نقل کر رہا ہے تو پہلے تو وہ خود معتبر ہے کہ نہیں دیکھنا پڑے گا، دوسرا اس نے اگر کسی کو ڈراپ کر دیا بیچ میں سے اور ڈائریکٹلی اللہ کے رسول صلی اللہ علیہ وسلم کی بات اگر کوئی تابعی بیان کرے تو کیا وہ معتبر ہوگی؟ تو ایسی روایت کو کیا کہیں گے؟ مرسل. مثال کے طور پر آپ دیکھیں کہ تابعین، جیسا ہم بول رہے ہیں تابعی، اس اعتبار سے کہ صحابہ کے زمانے میں جابر الجعفی یہ تابعی ہے اگر دیکھا جائے اس حساب سے تو، لیکن ہمارے نزدیک تابعی کون ہے؟ جو صحابہ کے طریقے پر چلے وہ تابعی ہے. صرف زمانے میں ہونے سے وہ تابعی ہوگا نہیں. تو جابر الجعفی، امام ابو حنیفہ ہی خود اس کے بارے میں کہتے ہیں اس سے جھوٹا آدمی میں نے نہیں دیکھا. امام ابو حنیفہ کون ہے؟ خود تابعی ہیں. اب ان کے زمانے میں کوئی ہے تو وہ جابر الجعفی ان سے اوپر کرا ہوئی ہے، لیکن کہتے ہیں کہ یہ اس سے جھوٹا آدمی میں نے نہیں دیکھا، جو بھی بات سنتا ہے اس کو حدیث بنا دیتا ہے. تو یہ کیا ہے؟ جھوٹا راوی. ایسے کئی راوی ہیں جو جھوٹے تھے جنہوں نے حدیثیں گھڑی، لیکن اگر قاعدے سے دیکھا جائے تو پھر زمانی اعتبار سے وہ تابعی کی فہرست میں آ سکتے ہیں. تو ہم کیوں نہیں مانتے ہیں؟ کوئی آدمی کہہ سکتا ہے کہ آپ مرسل حدیث کو نہیں مانتے، تابعی کے اوپر تو صحابی ہوتے ہیں، تو آپ اس وجہ سے اس کو ضعیف کہہ رہے ہیں. ہم کیا جواب دیں گے؟ کون جواب دے گا اس کا؟ ہم مرسل روایت کو کیوں نہیں مانتے ہیں کہ تابعی سے اوپر تو صحابی ہوتا ہے؟ تو آپ کے پاس جواب ہے کچھ کہ نہیں؟ کہ کل بتائیں. ضروری نہیں ہے کہ تابعی سے اوپر صحابی ہو، تابعی تابعین سے بھی روایتیں لیتے تھے. بخاری آپ دیکھیں، آپ کو کئی ملیں گے ایسی روایتیں کہ تابعی نے تابعی سے روایت لی ہے. یعنی یہ ایسا مسئلہ ہے کہ اس کو بہت تحقیق کرنے کی ضرورت نہیں. آپ حدیث کی کوئی بھی کتاب سندیں دیکھیں، آپ کو تابعی 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 ملے گا. اس طرح سے تین تین تابعی لگاتار ایک ساتھ آتے ہیں. تو بہرحال، تو آپ مثال کے طور پر مسند ابی حنیفہ جو ہے، ابو حافظ ابو نعیم کی دیکھیں، امام ابو حنیفہ کے اوپر کئی تابعی ہیں، ڈائریکٹلی صحابی سے نہیں روایتیں، کئی روایتیں ہیں. امام ابو حنیفہ تابعین سے روایت کرتے ہیں اپنے اوپر، ایک دو تین سند کے بعد صحابی کا نام آتا ہے. تو ایسی کئی روایتیں ہیں. تو وہ روایتیں کیا ہوتی ہیں؟ جس میں ایک تابعی سند اپنے اوپر سے حذف کر کے براہ راست اللہ کے رسول صلی اللہ علیہ وسلم سے روایت نقل کرے. تو ایسی روایت ہمارے نزدیک اور امام الشافعی رحمتہ اللہ علیہ کے نزدیک اور عام محدثین کے نزدیک ایسی روایت کیا ہوتی ہے؟ ضعیف، جب تک کہ اس کے سپورٹ میں کوئی اور روایت نہ ہو. ہاں، حنفیوں کے نزدیک مرسل روایت دلیل ہوتی ہے، اس لیے ہم اگر کوئی مرسل روایت کسی حنفی بھائی کو دیں اس کا کام ہے ماننا اس کو، اگر اس کی سند صحیح ہو تو. علامہ عینی کہتے ہیں عمدۃ القاری میں کہ ہمارے نزدیک مرسل روایت حجت ہے. ٹھیک ہے، آگے بڑھتے ہیں ہم لوگ، ورنہ پھر سے آج وہی مرسل میں رہیں گے. ہم مرسل چھوڑ رہے ہی نہیں بولیں گے، مرسل کا مطلب وہ چھوڑا ہوا ہے. اب مرسل کے بعد ہم دیکھتے ہیں دو روایتیں. ایک کا نام منقطع اور دوسرے کا نام معضل. ये कौन है, क्या है ये? मुनकति, और ये मुअदल। मुनकति और मुअदल में फर्क क्या है? हाँ, ये एक बार टूटा हुआ है और ये दो बार टूटा हुआ है, सही है क्या? इतना डेफिनेशन ये इसमें, ठीक है बात एक हद तक आ गई, लेकिन अभी पक्का मामला पक्का नहीं हुआ अभी। हाँ, और ये एक खास जगह से टूटी हुई हो, सही है? मुनकते और हाँ, एक साथ दो रावी मौजूद ना हो, या मौजूद ना हो हम नहीं कहेंगे, उसके लिए हम क्या कहेंगे? हजफ हो। जिसको हम कहेंगे ड्रॉप किए हुए हो, गायब हो, सनद में ना हो। मुनकते वो रिवायत है जिसमें पूरी सनद में एक रावी या अलग अलग जगहों से एक से ज्यादा रावी गायब हों। मुनकते किसको कहेंगे? ध्यान से सुनिए आप लोग, मुनकते इस रिवायत को कहेंगे, शुरू आसान तारीफ से हम शुरू करते हैं, थोड़ा फिर मुश्किल की तरफ जाएंगे। मुनकते वो रिवायत है जिसमें एक रावी कहीं से भी नहीं है, उस हदीस को क्या कहेंगे? मुनकते, एक रावी नहीं है इसमें। लेकिन अगर लगातार दो रावी सनद में गायब हो तो उसको थोड़ा सा और नया नाम देना चाहिए फर्क करने के लिए। उसको क्या नाम दिया? मुअदल, और भी ज्यादा कमजोर। मुअदल का मतलब क्या होता है? और बहुत कमजोर। तो मुनकते, एक रावी गायब, मुअदल कितने, लेकिन दो रावी कैसे? लगातार गायब। मिसाल के तौर पर अगर कोई सनद है ऊपर से आ रही है, सहाबी, ताबई, ताबई, रावी, 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 मुहद्दिस, ठीक है, अगर ऐसी कोई सनद आ गई मिसलन। अब अगर रावी तावी एक, तावी दो, रावी एक दो तीन चार, मुहद्दिस, मुहद्दिस ने किताब में लिख दिया इस सनद से हमसे हदीस बयान की, फुलाने हमसे फुलाने 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 यहां तक गया। अब अगर ऐसा हो कि जाहिर बात है इनकी मुलाकात तो हुई है लेकिन इनकी मुलाकात नहीं हुई है, अब अगर ये बीच में से इसको हजफ करके ऐसे बयान करें कि ये इससे रिवायत करता है, अन फुलां से रिवायत आई है, क्योंकि अन में डायरेक्ट आना नहीं होता है, फुलां से बात हमको पहुंची या फुलां ने यूं कहा। आप खुद देखिए, आप कितने जुमले ऐसे होते हैं कि आपने डायरेक्ट नहीं सुना होता, फुलां मुफ्ती साहब ये बोल रहे थे, आपने सुना नहीं, मेरा भाई गया था उससे बात हुई उसने बताया, तो आप बाज़ औक़ात यानी अपनी जो बात किसी फुला की बात आप नकल कर रहे हैं, आप डायरेक्टली उसको बयान करते हैं, आपने सुना था वो नहीं, लेकिन आपने अपने ऊपर से रावी को क्या कर दिया? हजफ कर दिया। पूछा जाए आप उन मुफ्ती साहब से मिले? नहीं, तो मतलब बीच में कोई है, तो जिसको मालूम है इनकी मुलाकात नहीं हुई कभी वही बता सकता है इसको, समझ में आ रहा है? इसलिए बायोडेटा रखना पड़ता है सबका, कौन किससे मिला है, और रखते हैं मुहद्दिसीन। तो अगर कोई रावी ऐसा हो कि इनके बीच में कोई है, ये दोनों इनकी मुलाकात नहीं है, और ये इससे अन के साथ के फुलां से रिवायत है, कैसी है? डायरेक्ट मैंने सुना या इनडायरेक्ट सुना, उसमें कुछ क्लियर आ रहा नहीं आ रहा कि फुलां से ये बात पहुंची है, कैसे? डायरेक्टली पहुंची है, इनडायरेक्टली नहीं मालूम। तो अगर कोई रावी इन दोनों की मुलाकात नहीं है और एक हदीस बयान कर रहा है इसके नाम से, और हमको मालूम पड़ गया कि इन दोनों की मुलाकात नहीं है, तो हम इस पर क्या हुक्म लगाएंगे? मिले नहीं तो सुना कैसे? तो इसको डायरेक्ट नहीं पहुंची है, कैसी पहुंची? किसी के थ्रू, तो यहां पर एक बीच में यहां लिंक है, कोई तो इधर गायब है, कोई तो गायब है, कौन है हमको क्या मालूम, नहीं मालूम, लेकिन उसका न मालूम होना ही उसको क्या कर रहा है, ज़ईफ, क्यों, जब तक के मोतबर साबित ना हो रिवायत कैसे हम मानेंगे, समझ में आया, यानी रावी का मोतबर साबित होना जरूरी है, वरना वो किसके हुक्म में आएगा, यानी उसको रावी को नाम क्या है, मजरू, हाँ, मजहूल, अगर मालूम है कोई जिक्र भी कर दे तब भी मजहूल हो सकता है, और अगर है ही नहीं तो क्या है फिर, मालूम नहीं हमको कौन है, तो हमको मालूम ही नहीं रावी कौन है, उसका ना नाम है ना आता पता ना कुछ कुछ भी नहीं है, तो ये कौन है, जब तक ये फिका साबित ना हो तब तक ये वो हदीस लेंगे नहीं, तो इसकी सनद क्या है, टूटी हुई है, कितनी जगहों से टूटी हुई है, एक जगह से, तो इसको क्या कहेंगे, ब्रोकन, मुनकतिया यानी टूटी हुई, लेकिन अगर हमको मालूम है कि ये यहां से ले रहा है और इसको भी ड्रॉप कर दिया है, क्योंकि इनका जमाना इतना है कि बीच में दो आ सकते हैं इनके, तो ये रिवायत क्या हो गई, अब ये क्या हो गया, वन और टू, लगातार कितने रावी गायब हैं, दो, तो ऐसी रिवायत को क्या नाम देंगे, मुअज़्ज़ल, समझा, अगर एक रावी सनद से हजफ हो उसका नाम होगा मुनकतिअ, और अगर लगातार दो रावी हो, कैसे लगातार, ये कंडीशन याद रखिए, लगातार अगर दो रावी गायब हों, इतना बड़ा डिस्टेंस है इनके अंदर के कैसे मिल ही नहीं सकते, तो 100 साल का फासला दोनों के बीच में है, इनकी वफात के बाद, और दो लेवल आते हैं रावियों के, फिर तबकात बोलते हैं मुहद्दिसीन उसको, कि इसके बीच में तबकात हैं, यानी इन दोनों की मुलाकात है ही नहीं, इसके ऊपर और एक नस्ल है और उसके बाद है, तो ऐसी रिवायत को क्या बोलेंगे, जिसमें लगातार दो रावी हजफ हों, मुअज़्ज़ल, समझा, अब दो रावी हजफ ऐसे भी हो सकते हैं, कि समझ लीजिए ठीक है, ये तो हो गई सही सही सनद एकदम अच्छी जुड़ी हुई, एक रावी यहां से इसने ऐसा बयान किया और इस रावी ने इससे बयान किया और ये गायब हो गया, ये गायब हो गया, तो अब कितने रावी गायब हैं, तो ये सनद कितनी जगहों से टूटी हुई है, तो ये मुअज़्ज़ल होना चाहिए कि नहीं, नहीं, क्यों, इसमें लगातार है, फिर इसको क्या बोलेंगे, मुनकते बोलेंगे, समझ में आया, अगर अलग अलग जगहों से एक से ज्यादा मरतबा भी सनद अगर टूटी हुई हो तो उस पर भी क्या हुक्म लगेगा, मुनकते का, लेकिन अगर वो एक साथ दो रावी हजफ हो उसमें तो उसको एक खास नाम दिया गया, वो क्या है, मुअज़्ज़ल, समझ में आया, तो अगर यानी बाज़ों का ऐसा होता है कि मुख्तलिफ मकामात से रावी हजफ होते हैं और वो इनकता कई जगहों पर होता है, तो ऐसी रिवायत पर क्या हुक्म लगेगा, कई जगहों से इनकता है उस पर क्या हुक्म लगेगा, क्या मुर्स, अब सवाल सुनिए, क्या मुरसल रिवायत मुनकते होती है, हो सकती है, लेकिन उसको हमने क्या नाम दिया, एक एक स्पेशल नेम दिया है, लेकिन वो भी कैटेगरी कौन सी है, तो बेसिकली ये मुअल्लक हो, मुरसल हो या मुअज़्ज़ल हो, तीनों किस कैटेगरी के हैं, मुनकते एक बड़ी बिल्डिंग है, उसमें एक रूम क्या है, मुअज़्ज़ल, एक रूम है मुरसल, एक है मुअल्लक, समझा, तो असल इसकी ही कैटेगरीज हैं वो, यानी मुनकते हैं लेकिन मुनकते खास किस्म है, मुअल्लक, मुनकते की खास किस्म है मुअज़्ज़ल, उसकी खास किस्म है मुरसल, तो असलन वो क्या है, रावी के हजफ हो जाने से सनद क्या हो जाती है, ज़ईफ, यानी मुनकते, लेकिन कहीं से मुनकते अगर दो जगहों से हो तो मुअज़्ज़ल हो गई, अगर ऊपर से हो तो मुरसल हो गई, نیچے سے ہو حذف تو معلق ہوگی. سمجھ میں آیا؟ تو ہم منقطع روایات کی قسمیں دیکھ رہے ہیں, اس میں سے ایک قسم کون سی دیکھی؟ پہلی معلق, دوسری, تیسری منقطع, کیا معضل. عینیں وہ کہاں گیا؟ یہ ہا نہیں ہے, یہ عین ہے. معضل انگلش میں کیسا لکھیں گے اس کو؟ معضل تجوید کتنی ضروری ہے. کسی کے سامنے بولیں گے آپ عالم صاحب نے پہلے صحیح پڑھنا سیکھو اس کے بعد بات کرو اس کے اوپر, کیونکہ پڑھنا ہی نہیں آ رہا. معضل کیسا ہے؟ معضل بولو, پبلک پوری آ سکے گی. دیکھو اس کو معضل بولنے نہیں آتا, منقطع بولنے نہیں آتا ہے. ان کا تا کدھر جا رہا, تا کدھر جا رہا, اور عین تین تین اس میں, یعنی تین ایسے ہیں جس میں اکثر امت گڑبڑ کرتی ہے. تو یہ کاف بھی ہو سکتا ہے پڑھنے میں منقطع. تو بولیں وہ بہت بھاری کتے تم. یہ تا بھی ہو سکتا ہے اور یہ الف بھی ہو سکتا ہے. دیکھیے یعنی عام طور سے اس کو کیسے پڑھیں گے؟ منقطع. تو منقطع صحیح نہیں ہے, منقطع اس طرح سے. سمجھ میں؟ معضل میں عین آ رہا ہے اور ضاد آ رہا ہے, تو لیکن موجل یا مودل تو نہیں چلے گا ایسا. تھوڑا تجوید اسی لیے کسی عالم کو جس کی جس کو آتا ہے پڑھنا, یا جسے حافظ قاری وغیرہ ہوتا ہے, اس کے ساتھ بیٹھ کر اپنی تجوید صحیح کرنا چاہیے. یہ ضروری ہے اگر آپ کو واقعی کام کرنا ہے تو یہ کام آپ کو کرنا پڑے گا. چلیے آگے بڑھتے ہیں. تو ہم نے دیکھا ابھی معلق, مرسل, معضل اور منقطع. آگے بڑھتے ہیں. ایک چیز روایت میں, ابھی دو چیزیں ہماری بچ گئیں, اس کو ہم دیکھیں گے اس سلسلے میں. تو منقطع روایتوں کا کے بارے میں باتیں ہمارے لیے واضح ہو جائیں. اتنا یاد ہے یا اور کچھ اس میں کرنے کی ضرورت ہے؟ کوئی ڈاؤٹ ہے اس میں؟ ٹھیک ہے. ایک اور چیز ہم دیکھیں گے اب, جس کو ہم کہتے ہیں, یہ تھوڑا مشکل چیز ہے, اس کو سمجھیں, تدلیس. تدلیس کے معنی ہوتے ہیں چھپانا, ڈھانپنا یا عیب چھپانا, جس کو آپ کہیں گے تدلیس. تدلیس کیا ہے؟ ایک تو یہ, جیسے آپ نے تعلیق دیکھا اس پر سے آپ سمجھ سکتے ہیں, دلس یدلس تدلیسا فہو مدلس, کہ دلس سے لفظ بنا ہوا ہے, اور ایسا کام کرنا اس کو کیا کہتے ہیں؟ تدلیس. اور جو یہ کام کرے جس کے بارے میں ابھی ہم لوگ بات چیت کرنے والے ہیں, اس کام کرنے والے کو کیا بولتے ہیں؟ مدلس. اور جس حدیث پر یہ کام ہوا ہے تدلیس کا, اس کو کیا بولیں گے؟ یہ قاعدہ ہمیشہ یاد رکھیے, مدلس اور مدلس دونوں کا فوٹو تو ایک جیسا ہے, کیا فرق ہے؟ فوٹو بھی الگ ہے دونوں کا. مدلس اور مدلس دونوں میں فرق ہے, لکھنے میں ایک جیسے دکھائی دیں گے, لیکن یہ فاعل ہے, یہ مفعول ہے. فاعل مفعول کیا ہوتا ہے؟ نیا سننے میں آ رہا ہے. یہ کرنے والا ہے, جیسے آپ دوسرا لفظ آپ کو آسانی سے ہو سکتا ہے سمجھ میں آئے, محقق اور محقق, یا مؤلف اور مؤلف. آپ کو ایک ضرورت بہت دل میں بات تمنا پیدا ہو رہی گی کہ عربی آنا چاہیے اپنے کو, اسی لیے میں کر رہا ہوں یہ. اور مصنف اور مصنف, کیا چل رہے ہیں؟ محقق اس کو کہتے ہیں جو تحقیق کری ہے, اور تحقیق کے بعد جو چیز وہ پیش کرتا ہے اس کو محقق کہتے ہیں. یہ چیز محقق ہے یعنی اس کی تحقیق کی جا چکی ہے, لیکن جس نے کیا اس کو کیا بولیں گے؟ محقق. اور جس چیز کی تحقیق ہو چکی اس کو کیا بولیں گے؟ سمجھ میں آیا؟ اس میں آ, اس میں ای, یہاں سے آپ چلیے محقق اور محقق. تالیف سے بنا ہوا ہے, یعنی تالیف فلاں کی تالیف ہے. الف یؤلف تالیفا, تالیف کسی کی کوئی لکھی ہوئی چیز یا یہاں وہاں سے جمع کر کے کچھ اس نے کتاب بنایا اس کو کیا کہتے ہیں؟ تالیف. جو کوئی چیز تالیف کرے, فلاں کی تالیفات ہیں, ان کی اتنی کتابیں ہیں, تو کتاب کو کیا بولتے ہیں؟ عام طور سے تالیف بھی کہا جاتا ہے. تو تالیف کرنے والا, اس کتاب کے مؤلف کون ہیں؟ اور جو تالیف ہو چکی ہے اس کو کیا کہیں گے؟ مؤلفاتہ, جیسے کہتے ہیں کہ فلاں کی مؤلفات اتنی ہیں, یعنی ان کی کتابیں اتنی ہیں. تو جو چیز تالیف ہو چکی ہے اس کو کیا کہیں گے؟ مؤلف. اور تالیف کرنے والے کو کیا کہیں گے؟ مؤلف. ٹھیک ہے, اور تھوڑا ایزی کی طرف آتے ہیں ہم لوگ. مصنف تو آپ کو معلوم ہوگا, نہیں معلوم؟ اکثر لوگ ایک کتاب کا نام پیش کرتے ہیں ناف کے نیچے ہاتھ باندھنے کی حدیث کے سلسلے میں, جو ابن ابی شیبہ کی لکھی ہوئی ہے. اب آپ کو تھوڑا سمجھ میں آئے گا, اچھا اس کو ایسا بولنا چاہیے. کیا نام ہے کتاب کا؟ مصنف. مصنف ہے کہ مصنف ہے؟ مصنف آ رہا ہے, مصنف نہیں ہوگا. مصنف ابن ابی شیبہ کے مصنف یا مؤلف کون ہے؟ ابن ابی. سمجھ میں آیا؟ تو جو چیز تصنیف, صنفہ, کوئی یعنی کتاب لکھنا, اس کو کیا کہتے ہیں؟ تصنیف. لکھنے والے کو کیا کہتے ہیں؟ مصنف. اور جو لکھا گیا ہے اس کو کیا کہتے ہیں؟ مصنف. تو بہت سارے لوگ غلط طور پر کیا بولتے ہیں؟ مصنف ابن ابی شیبہ, یعنی ابن ابی شیبہ کے مصنف, یعنی لکھنے والے کا لکھنے والا. صحیح ہے؟ نہیں, اس کو کیا کہنا پڑے گا؟ مصنف ابن ابی شیبہ. کیوں؟ اس لیے کہ ابن ابی شیبہ کی مصنف لکھی ہوئی کتاب. سمجھ میں آ رہا ہے؟ ابھی سب سمجھ میں آ رہا ہوگا. جیسے ہم ایک اور لفظ ہے تقلید, پیارا لفظ ایک دم, تقلید. اس پر سے کیا لفظ بن سکتے ہیں؟ دو, ایک مقلد اور دوسرا مقلد. بن سکتا کیا؟ بن سکتا ہے. اب اس میں مقلد اور مقلد میں کیا فرق ہے؟ دکھ رہا نا, دونوں الگ ہیں. ٹھیک ہے, کیا مقلد کس کو کہیں گے؟ تقلید کرنے والا. اور مقلد آ رہا آپ لوگوں کو, جس کی تقلید کی جائے اس کو کیا کہتے ہیں؟ مقلد. سمجھ میں آیا؟ تو مقلد اور مقلد میں فرق ہوتا ہے, مؤلف اور مؤلف میں فرق ہوتا ہے, مصنف اور مصنف میں فرق ہوتا ہے, محقق اور محقق میں فرق ہوتا ہے. جیسے ہم تصویر کا لفظ دیکھیں گے, یہ حدیث کا چل رہا ہے یا عربی کا چل رہا ہے؟ چلیے, تصویر. اب اس پہ سے کیا بول سکتے ہیں آپ؟ مصور اور مصور. عربی آ رہی ہے آپ لوگوں کو؟ مصور کون ہے؟ اللہ کے ناموں میں سے ایک ہے نا, المصور. سورہ حشر میں آپ دیکھیں مصور ہے. یصورکم فی الارحام, اللہ نے کہا یصور سے, صور یصور تصویرا فہو مصور, اور اس سے کیا بنے گا؟ مصور. تو مصور کس کو کہیں گے؟ جس کی تصویر بنائی گئی ہو, یا فی نفسی خود تصویر کو بھی کیا کہیں گے؟ مصور. سمجھ میں آیا؟ تو مصور, تو اسی پر سے لفظ ایک ہم دیکھ رہے تھے. کون سا دیکھ رہے تھے؟ کہاں سے آئے یہاں؟ تو اس عمل کو کیا کہتے ہیں؟ تدلیس. اور کرنے والا تدلیس ابھی بولے تو بہت تکلیف ہو گیا, مدلس. اور جس میں جس حدیث کے سلسلے میں تدلیس کی گئی اس حدیث کو کیا کہیں گے؟ آ گیا آپ لوگوں کو. تو یہ اب آسان ہو گیا, مدلس حدیث ہو گیا راوی, اور مدلس راوی ہو گیا حدیث. سمجھا؟ تو جو جس حدیث میں تدلیس کی گئی ہو اس حدیث کو مدلس کہیں گے. اور ٹھیک ہے, اور جس حدیث کے اندر تدلیس کسی نے کی ہو اس شخص کو کیا کہیں گے؟ تو ہمیشہ عام طور سے جو تدلیس کرتا ہو اس کو کیا کہیں گے؟ اب آپ لوگوں کی زبان پہ ایک سوال ہے, تدلیس کس کو بولتے ہیں؟ تدلیس کیا ہے یہ تو بتا رہی نہیں ہے. آئیے دیکھتے ہیں تدلیس کیا ہے. وقت ہے ہمارے پاس, کبھی بیچ میں چھوڑنا اچھا نہیں, ورنہ گھر پہ جا کے پریشان ہو جائیں گے. تدلیس کس کو کہتے ہیں؟ آئیے دیکھتے ہیں. تدلیس کہتے ہیں کسی سند میں کچھ چھپا دینا. آسان تعریف بتا رہا ہوں میں اس کی. اور تدلیس دو طرح سے ہوتی ہے, اور بھی اس میں تدلیس عطف بھی ہے اور وغیرہ وغیرہ. دو بنیادی طور پر تدلیس کی قسمیں, مستقل کتاب علماء نے اس پر لکھی ہے, مدلسین کے اوپر کتاب لکھی ہے اسماء المدلسین, کئی علماء کی کتاب ہے, نسائی کی میں سمجھتا ہوں سیوطی کی ہے, اور بھی علماء کی ہیں کتابیں ہیں. تدلیس کہتے ہیں کہ ایک راوی کسی ایسے راوی سے حدیث بیان کرے جس سے اس کی ملاقات تو ہے لیکن اس نے اس سے حدیث نہیں سنی ہے, اور ایسا لفظ استعمال کرے جس میں کلیئر نہیں ہوتا ہو کہ سنا ہے لیکن پاسبلٹی ہو. پھر سے جائیں گے. تدلیس یا مدلس اس راوی کو کہیں, ہم مدلس سے شروع کرتے ہیں تو آپ کو سمجھ میں آئے گا آسانی سے. مدلس اس راوی کو کہتے ہیں جو کسی ایسے راوی سے حدیث بیان کرے جس سے اس کی ملاقات ہوئی ہے کہ نہیں لیکن حدیث اس سے سنا ہے کہ نہیں, اور ایسا لفظ سننے کے لیے استعمال کرے جیسے عن فلان, فلان سے حدیث آئی ہے. تو ڈائریکٹ آئی, انڈائریکٹ آئی, کلیئر ہے اس میں؟ نہیں ہے. تو ایسا لفظ استعمال کرے جس میں ہو سکتا ہے سنا ہو سکتا ہے نہیں سنا بھی ہو. تو ایسا لفظ استعمال کرے جس سے صاف معلوم نہ ہو کہ سنا کہ نہیں سنا, خود سنا کہ نہیں, کیا انڈائریکٹلی آئی. تو ایسے راوی کو کیا کہتے ہیں؟ مدلس. اور ایسی روایت کو کیا کہتے ہیں؟ مدلس. تو مدلس بھی کس کی قسم میں جائے گی؟ ضعیف کی. حکمن اور سندن منقطع کی ہی کمپنی میں ہے. یہ سمجھ میں آ رہا ہے؟ یہ بھی کس کیوں منقطع کی اس میں آ رہا ہے؟ اس نے سنا نہیں ہے, کسی اور سے سنا ہے, لیکن ایسے راوی کے نام سے حدیث بیان کر رہا ہے جس سے ملا ہے. تو سننے والا یہ سمجھ سکتا ہے ملا ہے نا سنا ہوگا, لیکن معلوم ہے محدثین کو اس نے نہیں سنا ہے, صرف ملا ہے اس سے, یا اس کا زمانہ پایا ہے, ان کے یہاں سے مجلس میں ملے تھے لیکن حدیث سنے نہیں ان لوگوں نے, ایک دوسرے سے بیان نہیں کیا کسی نے, تو اس نے فلاں سے حدیث نہیں سنا ہے لیکن ملا ہے صرف. تو اتنا بھی ریکارڈ رکھا جاتا ہے کہ ملا ہے لیکن سنا نہیں ہے, آیا تھا ٹھہرا ایک دن کے لیے فلاں کے علاقے میں لیکن چلا گیا, ان کی ملاقات نہیں ہوئی, یا ملاقات ہوئی دیکھا ایک دوسرے کو سلام دعا ہوئی لیکن حدیث نہیں سنا. ایسا ہوتا ہے. تو ایسا راوی جو کسی ایسے راوی سے روایت بیان کرے جس سے اس کی ملاقات ہے لیکن اس نے اس سے حدیث سنی نہیں ہے, لیکن ایسا لفظ استعمال کرے جس میں سنا کا لفظ نہ ہو بلکہ ایسا لفظ ہو جس میں سننے کا امکان ہو, ہو سکتا ہے سنا ہو لیکن ہو سکتا نہیں بھی سنا ہو, تو ایسی روایت اگر کوئی راوی بیان کرتا ہے تو ایسی روایت کو کیا کہتے ہیں؟ ایسی روایت کو کیا کہتے ہیں؟ مدلس. اور ایسے راوی کو کیا کہتے ہیں؟ ہو رہا ہے ہضم؟ سمجھ میں آ رہا ہے؟ کون بیان کرے گا اس کو؟ سمجھا نا ہم کو بولیے, لیکن بیان کون کرے گا اس کا؟ کیا اس میں کوئی اضافے کی ضرورت ہے؟ یہ ثابت نہیں ہوتا. اپنی کو ایک دم چلیے, اب اس کو ہم بریک کرتے ہیں ٹکڑوں میں تاکہ سارے ٹکڑے آ جائیں. نمبر ایک, کون سی روایت کے بارے میں بات کر رہے ہیں؟ مدلس. اس روایت کو کہتے ہیں, ڈیفینیشن کیسا بیان کرتے ہیں دیکھیں, مدلس اس روایت کو کہتے ہیں, یہ پہلا ہو گیا جس میں کنڈیشن نمبر ایک راوی روایت بیان کرے کسی اور راوی سے. کیسے راوی سے؟ نمبر تین, جس سے ملا ہو لیکن سنا نہ ہو, ملا ہو لیکن سنا نہ ہو. اور کیسے انداز میں بیان کرے, ایسا لگتا ہو سنا ہے لیکن اس میں نہ سننے کا بھی احتمال باقی ہو. یعنی کیسا لفظ بیان کرے, مثلا عن سے, فلاں سے روایت آئی ہے, فلاں نے کہا, قال فلاں نے کہا, تو میرے سامنے کہا یا نہیں کہا اس سے ثابت ہوتا ہے. ہم کتنے جملے بولتے ہیں, فلاں صاحب نے ایسا بولے, پوچھا جائے آپ نے سنے نہیں, میرے بھائی نے بتایا, میرے دوست نے بتایا, فلاں نے بتایا, تو آدمی بہت سارے جملے ایسے بول دیتا ہے کہ فلاں نے یوں کہا, لیکن اس نے خود سنا ہوتا ہے نہیں, اور سنا ہوتا بھی ہے, دونوں پاسبلٹیز ہوتی ہیں. تو اس میں ایسا لگے کہ شاید سنا ہو لیکن واقعتاً اس نے سنا نہ ہو, حتمی طور پر نہیں بولا جا سکتا کہ سنا, تو ایسی روایت کو کیا کہیں گے؟ مدلس. اور ایسے راوی کو جس کی عام عادت ایسی ہو تو اس کو کیا کہیں گے؟ سمجھا؟ کون بیان کرے گا؟ یہ ضروری ہے, اس لیے کہ یہ تھوڑا مشکل ہے, کیونکہ آگے اپنے کو اس کی قسمیں دیکھنا ہے, تدلیس کی قسمیں کتنی ہیں وہ بھی الگ الگ ہے, تدلیس الشیوخ, تدلیس الاسناد, تدلیس العطف. مدلس کس راوی کو کہیں گے؟ اور پیپر آپ کا ہے یہاں, آپ یعنی بے فکر نہ ہو, پیپر ہونے والا ہے انشاءاللہ, رمضان بات کریں گے, رمضان میں آپ کو پڑھنے کا موقع ملے گا, اور یہ پیپر میں سمجھتا ہوں تھوڑا مشکل رہے گا. کتنا بھی آسان بنا ہو پیپر, سوالات تو وہی ہوں گے جو اس میں ہے. کون بتائے گا؟ سنا نہیں ہے, یہی تلیس ہوگی, سنا نہیں ہے اس نے. ہاں یعنی قطعاً اس سے سننا معلوم نہیں ہوتا ہے, لیکن سننے کا احتمال کہتے ہیں اس کو, احتمال یعنی پاسبلٹی, ہو سکتا ہے لیکن پکا ہے کیا نہیں ہے, نہیں بھی ہو سکتا ہے, حتمی طور سے نہیں کہہ سکتے. دونوں لفظ مشکل ہیں, یعنی ایسا لگتا ہے سنا ہے, کیونکہ کالا بول رہا ہے تو ہو سکتا ہے سنا ہو, آن بول رہا ہے تو ہو سکتا ہے سنا ہو, لیکن ہو سکتا ہے نہیں بھی سنا ہو. تو ایسی روایت جو ہے اس کو کیا کہیں گے؟ لیکن واقعی آپ جانتے ہیں کہ اس کے لیے کیا ہوتا ہے, بہت حالات اس کے ڈیٹیل میں معلوم ہونا چاہیے. تو یہ ہر آدمی پکڑ سکتا ہے, یہ کون پکڑتا ہے؟ جس کو واقعی راویوں کے حالات معلوم ہیں وہی آدمی برابر بتا سکتا ہے. تو ایسے راوی کو کیا کہیں گے؟ مدلس. دیکھیے, مدلس اس راوی کو کہتے ہیں جو کسی ایسے راوی سے روایت بیان کرے جس سے ملا ہے لیکن سنا نہیں ہے, اور ایسا لفظ سے بیان کرے جس میں سننے کا اندازہ آتا ہو لیکن واقعتاً نہ سنا ہو, ایسا لگتا ہو سنا بھی ہو سکتا ہے, تو ایسے راوی کو کیا کہیں گے؟ مدلس. ٹھیک ہے, ایسی روایت کو کیا کہیں گے؟ مدلس. تدلیس کی بنیادی طور پر دو قسمیں علماء نے بیان کی ہیں، تدلیس الاسناد، تدلیس الشیوخ. جو ڈیفینیشن ہم نے دیکھی بنیادی طور پر کہ ایک راوی روایت بیان کر رہا ہے اور سند میں سے کسی کو حذف کر دے رہا ہے اور اپنے سے اوپر ایسے راوی سے بیان کر رہا ہے جس سے ملا ہے لیکن سنا نہیں، تو گویا کہ اپنے شیخ کو یا کسی راوی کو چھوڑ کے آگے چل رہا ہے، یعنی ایک راوی ڈراپ کر دیا اور ایسے سے روایت بیان کی جس سے ملا ہے لیکن سنا نہیں ہے، تو اس کو کیا کہتے ہیں؟ تدلیس الاسناد، یعنی اس نے سند میں تدلیس کیا، ایک راوی ڈراپ کر دیا. ٹھیک، اتنا بھی یاد بہت ہے یہ کہ اس نے کیا کیا، سند میں تدلیس کی کہ ایک راوی چھوڑ دیا اور ایسے سے بیان کی جو اس سے اوپر ہے، جس سے ملا ہے لیکن سنا نہیں ہے، اس کو کیا کہیں گے؟ تدلیس الاسناد. اسناد سند سے ہے، تو اسناد سند بیان کرنے کے عمل کو بھی اسناد کہتے ہیں، اسنادا اسی پر سے مسند. ٹھیک ہے، تدلیس الشیوخ کہتے ہیں ایسی تدلیس کو کہ ایک راوی اپنے شیخ کو، شیخ بیسیکلی ہم نے دیکھا تھا پچھلے درس میں، شیخ کس کو کہتے ہیں؟ ضروری کہ بہت بڑا استاد ایک دم ہمیشہ پال پوس کے بڑا کیا اور سب سکھایا، ایک روایت بھی بیان کی تو کیا ہو جاتا ہے؟ وہ شیخ کے حکم میں آ جاتا ہے کہ فلاں سے اس نے روایت نقل کی ہے. تو اپنے شیخ کو ایسے نام سے بیان کرے جس سے وہ معروف نہ ہو، تو کس کو چھپایا اس نے؟ یعنی اپنے شیخ کو ایسے طور پر اس کا تذکرہ کرے جو معروف نہ ہو، وہ اس نام سے پہچانا نہ جاتا ہو. جیسے مثلا اس کا نام ہے زید لیکن اس کی کنیت کچھ اور ہے، ابو حمزہ مثلا کچھ ہے اس کی کنیت سے، لوگ اس کو کس نام سے پہچانتے ہیں؟ لیکن اس نام سے پہچانتے ہیں، وہ کہے کہ ان ابی حمزہ تھا، تو اب لوگ بولے ابو حمزہ کون ہے، یا ایسا کہے حدثنی فقہ، مجھ سے ایک فقہ نے بیان کیا. تو اپنے شیخ کو بیسیکلی اس طرح سے ہوتا ہے کہ کوئی ایسا نام جو لوگوں میں معروف نہ ہو، یا نام چھوڑ کے کنیت بیان کرے جو لوگ پہچانتے نہیں اس کو، اور اس سے روایت بیان کرے اس کو چھپا کے جس سے وہ مشہور ہو. کیوں ایسا ہو سکتا ہے؟ ایسا کیوں ہو رہا ہے؟ کیوں ہو سکتا ہے ایسا؟ اس راوی پر ہو سکتا ہے یہ فی نفسی ہی ضعیف ہو، یا فلاں نے اس کو ضعیف کہا اور اس کے نزدیک معتبر ہے. اگر وہ اس نام سے بیان کرے گا لوگ اچھا وہ کیا نہیں چاہیے ہم کو ضعیف ہے، تو کیا کرتا ہے؟ اس کو ڈراپ کر کے ایسے نام سے بیان کرتا ہے جو مشہور نہیں ہے، تاکہ لوگ اس روایت کو کم سے کم لے تو صحیح. تو اس کے لیے ایک راوی کیا کرتا ہے؟ کبھی ایسا کرتا ہے کہ وہ اس نے جھوٹ بولا. جھوٹ بولا کیا اس نے؟ جھوٹ نہیں بولا اس نے، اس نے واقعی سچ بولا، اس نے ایسا نام بیان کیا جو واقعی ہے، گھڑ کے نہیں بنایا کچھ بھی اپنی طرف سے، لیکن ایسا کیا اس نے. کیا کیا اس نے؟ چھپایا اس کو، سچائی کے ساتھ اس کو چھپایا اس نے. لیکن اس میں پرابلم ہے، کیوں؟ اس لیے کہ اس کو بتانا چاہیے. اس لیے علماء نے، بعض علماء نے کہا کہ تدلیس یعنی شعبہ، جو بہت بڑے محدث ہیں، شعبہ تدلیس کو بالکل پسند نہیں کرتے تھے، اور امام شافعی وغیرہ بھی کہتے ہیں ایک بار جس نے تدلیس کی نہیں. امام شعبہ کا جملہ مشہور ہے، علماء نے کہا، امام شعبہ نے کیا کہا؟ کہتے ہیں تدلیس میرے نزدیک زنا سے برا ہے، یا ان کا جملہ ایکچولی ایسا ہے، تدلیس سے اچھا ہے زنا میرے نزدیک. تو یہ اچھا کے میننگ میں نہیں ہے، وہ اس اعتبار سے کہ اس سے بھی ڈینجر ہے وہ. کیوں؟ اس لیے کہ بعض اوقات آدمی اس کو اپنا دین بنا سکتا ہے. تو تدلیس کو علماء نے پسند نہیں کیا ہے. سمجھ میں آ رہی بات؟ تو تدلیس کس کو کہتے ہیں؟ اپنے سے اوپر ایسا راوی ہو جس سے وہ ملا ہو لیکن اس نے روایت نہ کی ہو، اس کو بیان کرے عن سے یا قالا سے، اس طرح سے. اور اس میں قسمیں مختلف ہیں، ایک ہے تدلیس الاسناد اور دوسری ہے، یہ مشہور قسمیں ہیں، اس کے علاوہ تدلیس العطف بھی ہے، اس کو دیکھنے کی ضرورت نہیں. اب تفصیل سے ہم جب خالی تدلیس کا ذکر آئے گا کہیں پر تو انشاءاللہ اس کو بھی ہم دیکھیں گے اور زیادہ کنفیوز ہو جائیں گے آپ لوگ. سند چھپائے، شیخ چھپائے، ٹھیک ہے، سند میں سے کسی کو چھپائے یا اپنے شیخ کو بتائے لیکن چھپائے، تو اس کو کیا کہیں گے؟ تدلیس الشیوخ. اس میں علماء نے کہا ایک اور قسم ہے جیسے اسی میں سے، تدلیس التسویہ، یہ اس کو کہتے ہیں کہ واقعی کوئی راوی ضعیف ہو اس کو غائب کر کے اس کے اوپر کے راوی سے روایت بیان کرے، ضعیف راوی ہے اور اس کو ایسا بیان کرے، تو اس کو کیا کہتے ہیں؟ تدلیس التسویہ. سوا کا مطلب ہوتا ہے برابر کر دینا اس کو، یعنی زمین میں اس کو گاڑ کے اوپر سے مٹی ڈال کے ایسا کر دیا جیسے گراؤنڈ ہے، نیچے کچھ بھی نہیں ہے. تو یہ کیا ہوا؟ اس نے چھپایا اس کو جان بوجھ کے. تدلیس التسویہ کے بارے میں بہت سخت بات ہے، علماء نے کہی یہ حرام ہے. ضعیف راوی کو غائب کر رہا تو کیوں کر رہا بھائی؟ ایسا غلط ہے، لوگوں کو دھوکہ دے رہا ہے. تو تدلیس کو جو ہے علماء نے پسند نہیں کیا ہے. لیکن کبھی ایسا بھی ہوتا ہے کہ معتبر آدمی بھی تدلیس کر سکتا ہے، کیسے؟ غفلت کی وجہ سے، کہ یا یہ سوچ کے کہ ضروری نہیں ہے، روایت میں فلاں کو غائب کر دیا اور اوپر کا راوی بیان کر دیا، غفلت کی وجہ سے بھی ہو سکتا ہے، یا اس کے نزدیک معتبر ہے اور دوسرے اس کو لگتا ہے کہ ان کو نہیں معلوم، اس کو پہچانتے نہیں، یہ ضعیف بولتے ہیں لیکن واقعی یہ کیا ہے؟ معتبر ہے. تو اس کو پھر ایسے نام سے بیان کرے کہ جو مشہور نہ ہو، اور کہے کہ میرے نزدیک یہ فقہ ہے، تو ایسا بھی ہو سکتا ہے. لیکن فی نفسہ جو ایسی روایت ہے جس میں تدلیس ہوئی ہو وہ روایت معتبر ہوتی ہے. ایسا راوی جو تدلیس کے لیے مشہور ہو اس کی روایت کے بارے میں کیا حکم ہے؟ پہلے آپ یہ بتائیے، آپ کو تدلیس سمجھی کہ نہیں سمجھی؟ آپ نے بولتے جا رہے سانس ہی نہیں لے رہے، بیچ میں ذرا ہم کو تھوڑا بیچ میں بفرنگ ٹائم تو دو ہم کو ریسیٹ ہونے کے لیے. سمجھا آپ کو تدلیس؟ کچھ کو سمجھا، کچھ کو نہیں سمجھا. آپ غور کریں اس پہ گھر پہ جا کے، تو مزید انشاءاللہ سمجھے گا. اگلی مرتبہ تھوڑا اور ہم اس کو لیں گے. یہ آخری بات، اس کو یاد رکھیں آج کے لیے. مدلس راوی کی روایت اگر وہ راوی معتبر ہے خود، اس وقت تک معتبر نہیں ہوتی ہے جب تک کہ وہ حدثنا، ہم سے حدیث بیان کی فلاں نے، یا حدثنی، مجھ سے حدیث بیان کی، یا اخبرنا، یا اخبرنی، یا سمعت عن فلان، جس میں خود سننا یا ہم سے حدیث بیان کی کا لفظ کلیئرلی جب تک نہیں آتا ہے تب تک اس کی روایت نہیں لی جاتی. کیونکہ وہی بول رہا ہے میں نے حدیث سنی فلاں سے، مجھ سے فلاں نے حدیث بیان کی، یا ہم سے حدیث بیان کی. کبھی اکیلے میں بھی حدیث آدمی سنتا ہے، خود جا کے پوچھتا ہے، کبھی درس میں بیٹھتا ہے تو حدیث صاحب ہم نے سنی. تو جس میں سننے کی وضاحت اگر آتی ہے تو وہ حدیث لیں گے، لیکن اگر وہ کہتا ہے قال فلان، سنا اس میں آ رہا ہے عن فلان، فلان سے حدیث آئی ہے، تو ایسی روایت اگر آتی ہے ایسی روایت نہیں لی جاتی ہے. عن سے یا قال سے یا ان سے اگر وہ روایت بیان کرے، آپ سوچ رہے ہوں گے کتنا ڈیلیکیٹ معاملہ ہے یہ، حدیث ایسے نہیں ہے مٹھائی کی دکان میں گئے کلو دے دو لے لو، اتنا ایزی نہیں ہے. آپ دیکھیں کون سی خبروں پہ اتنا کام کیا گیا ہے. آج دنیا میں جتنے بھی نیوز ایجنسیز ہیں، بچے دکھائی دیتے ہیں لوگوں کے سامنے، بچے بولنا بھی عزت ہے اس کی، کچھ بھی نہیں. کیا ہے فلاں آدمی، آپ کا کیا کہنا ہے، کیا ہوا؟ وہ بولا میں نے دیکھا نہیں دیکھا، ایسا ہوا. کتنے بجے آپ آئے، آپ واقعی تھے کہ نہیں تھے، آپ نے اپنی آنکھوں سے دیکھا، آپ نے سنا واقعی کیا بول رہے ہیں، لے لیا نیوز بن گئی اس کی. ये यहां बताया जाता है, और ये सब सच्चों के बारे में इतना है, झूठे तो रहे बाजू। तो हदसना हदसनी अखबरना अखबरनी अगर हो तो लिया जाएगा, समय तो हो तो लिया जाएगा, नहीं तो नहीं। मुदलिस की रिवायत इन कंडीशन से ली जाएगी। और अगर वो कहता है कि अन्न फुलान उनकाल के फुलां ने कहा है या फुलां ने कहा है या फुलां से रिवायत आई है, तो अन्न काला या अन के साथ रिवायत करता है वो रिवायत मोतबर नहीं होती है, उसको मुनकते ही के हुक्म में डाला जाता है, उसको मुदलस रिवायत कहते हैं। ऐसी रिवायत को मुअन अन या मुअन्नन रिवायत भी कहते हैं। मुअन्नन बना है अन्न से, कि अन्न फुलान قال के फुला ने कहा, नहीं चलती। सुना गया नहीं, सुना क्लियर बोलेगा तो लेंगे, नहीं तो नहीं लेंगे। मुअन्नन अन फुलान, अन अभी हो रही रहता अन फुलान, अन नहीं चलेगी क्योंकि डायरेक्ट आई इसमें नहीं समझ में आ रहा हमको। डायरेक्ट आई तुम्हारे पास, तुमने सुना बताएंगे तो लेंगे, नहीं तो नहीं लेंगे। समझ में आया? तो ऐसी रिवायत को मुअन्नन भी कहते हैं और मुअन्नन भी कहते हैं। तो ऐसा रावी जो मुदल्लिस हो उसकी मुअन्नन और मुअन्नन रिवायत मोतबर होती है? नहीं। कहते हैं कि इस रावी ने इसमें अनअना किया है, यानी इसने अनअन से रिवायत बयान की है, वो हम नहीं लेंगे। तो मुदल्लिस का अनअना मकबूल नहीं होता है। आखिरी लाइन, मुदल्लिस का अनअना मकबूल नहीं होता है। समझ में आया? अल्लाह करे समझ में आ जाए। लेकिन ये बहुत अहम चीज है, और बड़े बड़े नाम मुदल्लिसीन की लिस्ट में हैं। हसन बसरी मुदल्लिस हैं, सारे सूफियों के वहां जाके डांडे जुड़ते हैं। उलमा ने कहा हसन बसरी की मुदल्लिसत तदरीज नहीं लेते हम, अगर वहां से बोले नहीं लेने का हमको। बड़े बड़े मुहद्दिसीन ने कहा है, जब हद्दतनी कहेंगे तो लेंगे। सुफियान अस्सौरी मुदल्लिस है लेकिन कम करते हैं, सुफियान इब्न उयना बहुत कम। यहिया इब्न अबी कसीर कतादा मुदल्लिस है। बहुत सारे रावी इसमें आते हैं, उलमा ने उनके नाम जमा किए हैं। तो बहरहाल ये आगे आपको काम आएगा, इसको याद रखिए आप, ठीक है? घर पे जाके थोड़ा सर झटकिए, क्या हुआ यार? इसको इंशाल्लाह अगले दर्स में हम फिर थोड़ा और रिपीट करेंगे ताकि आपकी समझ में आए।